الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين جاهدوا فينا لنهدينهم سبلنا وإن الله لمع المحسنين وقال تعالى يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون أياما معدودات صدق الله العظيم. میرے مرشد حضرت والا حضرت مولانا شاہ حکیم محمد اختر صاحب نقر اللہ مرقدہ فرماتے تھے، آپ کی ابھی بات پر، مولانا سید امتیاز صاحب کی بات پر یہ بات کا تکرار ہے کہ فرماتے تھے تخریب دو قسم کی، ایک تخریب برائے تخریب اور ایک تخریب برائے تعمیر، یعنی کہ چیز کی توڑ پھوڑ دو وجہ سے، یا تو توڑ دیا بس ختم خلاص، اور ایک توڑ پھوڑ اس لیے کہ پھر تعمیر جدید کی جائے، اور جو تخریب برائے تعمیر ہے وہ صحت مند کہلاتی ہے، اور وہ تخریب جو بعض تخریب برائے تعمیر بھی ہوتی ہیں لیکن وہ خود تخریب ہوتی ہیں، مثلا اب دیوار پر مارول لگے ہوئے ہیں یا ٹائل لگی ہوئی ہے، ایک سال گزر گیا جی ہمیں اچھی نہیں لگ رہی، باتھ روم بنا ہوا ہے اچھا خاصا، کوئی پریشانی نہیں ہے، کوئی لیکیج نہیں ہے، نو لیکیج نو سیپیج اونلی اولڈ ایج، صرف پرانا ہو گیا، اب اس پر توڑ پھوڑ کر کے نیا بناتے ہیں، یہ پیسے کا ضیاع ہے، اور نبی صلی اللہ علیہ وسلم نے اس کو پسند نہیں فرمایا، احادیث مبارکہ میں ہے، اس کو آپ صلی اللہ علیہ وسلم نے پسند نہیں فرمایا. دوسری قسم جو ہے وہ تخریب، تازہ تخریب ہے تو صرف توڑ دو اور کوئی فائدہ نہیں، بلکہ اس تخریب کا یہ نقصان ہے کہ اچھی بنی کام کی چیز بھی کام کی نہیں رہتی، یہ تخریب برائے تخریب ہے، اور ایک تخریب برائے تعمیر ہوتی ہے. اس کی مثال اس طرح دی حضرت نے کہ چند بھائی رہتے ہیں ایک مکان میں، اور وہ مکان جدی پشتی مکان ہے، فور فادر سے چلا رہا ہے، چلا تو وہ ایٹ فادر سے تھا لیکن پھر بھی اس کو فور ہی بولتے ہیں، ایٹ فادر سے چلا رہا ہے لیکن پھر بھی اس کو فور فادر ہی کہتے ہیں. اس کی وجہ یہ ہے کہ فور فادر کے بعد نام یاد نہیں رہتا، جیسے باپ کا نام معلوم ہوگا، دادا کا معلوم ہوگا، پردادا کا معلوم ہوگا، بہت وقت کسی کو اپنے پردادا کے ابا کا نام معلوم، تین سے چار پشتوں کے بعد نام یاد نہیں رہتا. ہر آدمی سوچ رہا خود کہ کہاں باپ کا نام ہے، دادا کا نام ہے، پردادا کا نام، اس کے بعد تو سب بھول بھلیا بن جاتی ہے. اب اس پر میرے شیخ ایک بات فرمایا کرتے تھے، ہیڈا چو سائیں ویڈ ہے، اس پر میرے شیخ رحمۃ اللہ علیہ ایک بات فرمایا کرتے تھے کہ ایک کوئی شخص جب دنیا کماتا ہے تو وہ یہ کہتا ہے کہ میں اتنا کماؤں گا اتنا کہ میری سات پشتیں بیٹھ کے کھائیں گی اور میری سات پشتیں یاد کریں گی، اور عالم یہ ہوتا ہے کہ اگر اولاد کی تربیت کی فکر نہ کی اور نیک بنانے کی فکر نہ کی تو سات پشتوں کی تو دور کی بات एक पुष्टि, पुष्ट में वो छुरा घूमती है कि फिर भीख मांग रही होती है। इसलिए हजरत फरमाया करते थे कि इस बात की ज्यादा फिक्र करो कि औलाद को नेक बनाने की फिक्र। औलाद नेक होगी अल्लाह उसे खुद रोटी खिलाएगा, नेकों को रोटी ना देगा, जिनकी वजह से सबको रोटी मिल रही है। तो बहरहाल अब वो जद्दी पुश्ती मकान है और उस जद्दी पुश्ती मकान को से सबको लगाव और मोहब्बत है। लेकिन अब हो ये रहा है के बावजूद पोलियो के कतरे पिलाने के और फैमिली प्लानिंग के बच्चे बहुत तेजी से आ रहे हैं। बहुत कोशिश की लेकिन रफ्तार बहुत तेज चल रही है और सब भाइयों की, और एक साथ फैमिली रहने का एक फायदा यह भी होता है कि बच्चे जरा ज्यादा होता है, मुसाबका होता है सब, इसलिए ज्यादा बच्चे होते हैं। अब हुआ ये कि मकान छोटा पड़ने लगा। अब घर वालों ने भी कहा कि भाई अब जरूरतें बढ़ रही हैं, देखिए कुछ मजान का इंतजाम कीजिए। भाइयों को भी आपस में बैठे तो भाइयों ने आपस में जब बात की तो ये भी कहा कि भाई ये तो हमारा जद्दी पुश्ती मकान है, हमारे बाप दादा की निशानी है, तो आप क्या करें, वो सब किसी अल्लाह वाले से ताल्लुक था, अपने शेख के पास गए। तो शेख ने फरमाया कि देखो भाई बाप दादा से क्या निशानी है, अच्छी बात है, उससे मोहब्बत करनी चाहिए, लेकिन जो निशानी दुनिया में किसी काम में है उसका क्या फायदा है, कोई कुरान और हदीस तो नहीं है ना कि उस निशानी को गले से लगा के रखा गया। अब फायदा उठाना है, इतनी गुंजाइश नहीं है कि मस्जिद के मकान खरीद सके सारी फैमिलीज के लिए, बात समझ में आ रही है ना। फैसला क्या है कि जी इसको तोड़े और इसके जदीद मकान बनाए जाए ताकि इस जरूरतों का भी ख्याल रखा जाए, सबके लिए अलग अलग फ्लोर्स भी बन जाएंगे, वहां पर सब कौन फ्लोर खाते रहेंगे, और सबकी जरूरतें भी पूरी हो जाएंगी। तो फिर अब उस मकान को तोड़ा गया। जब हथौड़ा चलाया गया तो सब भाइयों की चीखें निकल गई, हाय हमारी मां हमारे बाप दादा की निशानी, कोई बात। लेकिन किसी ने जब देखा तो समझाया कि भाई देखो तुम्हें फायदा तो तभी उठाओगे ना जब इसको तोड़ा जाए। बस उसके बाद तोड़ फोड़ के उसको बराबर किया, अब उसके बाद नई प्लिंथ डाली, नई बेस बनाई, कॉलम खड़े किए, खटाखट काम शुरू हुआ और जदीद इमारत तैयार हो। अब तमाम पूरा कुंभा उसमें समा गया और मजीद आने वालों की गुंजाइश भी बन गई और मेहमान खाना भी बना दिया ताकि कोई मेहमान भी रह सके। अक्सर मैं बात यह अर्ज किया करता हूं कितनी अजीब बात है, हजार गज का बंगला बनाते हैं, 500 गज का बंगला बनाते हैं और उसमें इतने बड़े बड़े कमरे, तो क्या बाथरूम इतने बड़े बड़े होते हैं जिसमें वन टीम क्रिकेट खेली जा सकती है, शॉर्ट क्रिकेट जिसको कहते हैं, छोटी जगह पर क्रिकेट वो खेली जा सकती है। लेकिन अफसोस की बात है इतने बड़े मकान में इतनी बड़ी जगह पर एक मेहमान के रहने की जगह नहीं थी। ऐसा दिल छोटा हो गया हम लोगों को, ऐसा मकान बनाते हैं कि मेहमान को ये कह दे भाई देखो हमारे पास तो जगह ही नहीं है, पहले जितने रहने बस उतने हैं। ये है दिल की तंगी कि एक मेहमान के रहने के लिए जगह ना हो तुम्हारी क्या रोटी खाएगा। लेकिन ये इसको कैसे है, रवादारियों का उठ जाना, रवादारियों का उठ जाना कि एक मेहमान भी बर्दाश्त नहीं है, ये बहुत बड़ी अखलाकी तनज्जुली है। अफसोस है कि दुनियावी टेक्नोलॉजीज के एतबार से और दुनियावी तरक्कियों के एतबार से तो बहुत आगे बढ़ गए लेकिन अखलाकी तौर पर तबाही हो गई, जिसके अंदर मेहमान नवाजी का ना होना भी शामिल है। بنا. اب وہ تعمیر ہو گئی تو ماشاءاللہ سب کا پورا ہو گیا, اور جب تعمیر کرے تو اس میں یہ بھی رکھے کہ مہمانوں کے لیے بھی جگہ رکھے کہ مہمان ٹھہر سکے. بڑی برکت کی چیز ہے مہمانوں کا, مہمانوں کی تشریف آوری یہ بڑی برکت کی چیز ہے, اس کی طرف توجہ ہونی چاہیے. اب وہ مکان بھی بنایا, اس میں مہمان خانہ بھی بنا دیا ماشاء اللہ. اب عالم یہ کہ نیا مکان اب سب منتقل ہو گئے. تو اس لیے اس وہ تقریب جو برائے تعمیر ہو اس تقریب کو, اس کو فائدے مند تقریب کہتے ہیں, یعنی توڑ پھوڑ. تقریب مانے ٹوٹ پھوٹ توڑ پھوڑ, لیکن اس تقریب کو تعمیر کے لیے کہا جاتا ہے. بس میرے شیخ رحمۃ اللہ علیہ کے آپ اس مضمون سنیے, آ کیا اللہ والوں کی باتیں ہوتی ہیں. حضرت نے فرمایا اسی طریقے سے نظر بچانے سے دل ٹوٹتا ہے, تقریب ہے, لیکن اس ٹوٹے ہوئے دل میں جب اللہ تعالیٰ اپنی تجلیات کے ساتھ متجلی ہوتی ہے تو بس اس کا یہ عالم ہوتا ہے کہ یہ کون آیا کہ دل بھی پڑ گئی لو شمع محفل کی, پتنگوں کے عوض اڑنے لگی چنگاریاں دل کی, ایک بجلی سی پہلے کون دی اور اس کے آگے خبر نہیں ہے, مگر جو پہلو کو دیکھتا ہوں تو دل نہیں ہے جگر نہیں. فرمایا یہ ہے وہ تقریب, نظر بچانے میں تقریب ہے, دل ٹوٹتا ہے, لیکن یہی ٹوٹا ہوا دل اللہ تعالیٰ کی تجلی گاہ بن جاتا ہے. اس لیے حضرت والا رحمۃ اللہ علیہ شعر بہت سنایا کرتے تھے, نہ میں کدے میں نہ خانقاہ میں ہے, نہ میں کدے میں نہ خانقاہ میں ہے, جو تجلی دل تباہ میں ہے. نہ میں کدے میں نہ خانقاہ میں ہے, جو تجلی دل تباہ میں ہے. ہزار خون تمنا, ہاں حضرت کا شعر دیکھیے, الفاظ دیکھیے, ہزار خون تمنا ہزار ہا غم سے, ہزار خون تمنا ہزار ہا غم سے دل تباہ میں فرما روائے عالم ہے. سبحان, کیا عجیب باتیں. یہ وہ باتیں ہیں جو, یہ وہ علم ہے جو مقرون بالعمل ہے. ایسا علم ہے, ایسی باتیں جو عملی باتیں ہیں. ہزار خون تمنا ہزار ہا غم سے دل تباہ میں فرما روائے عالم. اللہ, تو یہ ٹوٹا ہوا جو دل ہے, ذرا ہوش میں رہو, دیکھو تم, یہ جو ٹوٹا ہوا دل ہے, اب یہ دل توڑا اللہ کے لیے دل توڑا, تو جو اللہ کے لیے دل توڑا پھر اللہ تعالیٰ اس دل کی تعمیر, اس دل کی تعمیر اپنے حلاوت ایمانی کے مٹیریل سے فرماتے ہیں. یہ حضرت فرمایا کرتے تھے کہ جو اللہ کے لیے دل توڑتا ہے, جیسے نظر بچانے کے, اب نظر بچائی حسینوں سے دل ٹوٹا, بس اسی ٹوٹے ہوئے دل کو اللہ تعالیٰ اپنے حلاوت ایمانی کے مٹیریل سے تعمیر فرماتے ہیں. اس لیے حضرت کا عجیب شعر ہے کہ تیرے ہاتھ سے زیر تعمیر ہوں میں, تیرے ہاتھ سے زیر تعمیر ہوں میں, مبارک مجھے میری ویرانیاں ہیں. دیکھیے ویران کیا. اب ہم کہتے ہیں نا کہ حسینوں سے, حسینوں کو اگر ہم دیکھیں گے تو بس بڑا مزہ آئے گا, بہت لطف آئے گا, کیا زندگی رنگین ہوگی اور کیسے حسین لمحات اور لطف والے لمحات ہوں گے. حسینوں کو دیکھیں گے کتنا مزہ آئے گا, کتنا ہم لائف کو انجوائے کریں گے اور بہت مزہ آئے گا. لیکن اللہ تعالی کی نافرمانی کی راہ سے, میرے شیخ کا جملہ ہے, اللہ تعالی کی نافرمانی کی راہ سے جو اپنے دل کو خوش کرتا ہے, حقیقت میں یہ اپنی پوری زندگی کو تباہ و برباد کرتا ہے. اور جو نظر بچانے کا غم اٹھاتا ہے اور نظر بچا کر اپنے دل کو توڑتا ہے, اس دل کو اللہ تعالیٰ جو خوشی عطا فرماتے ہیں, بعد بھی رحمت اللہ علیہ فرماتے ہیں کہ گمز صورت بگزری اے دوستا. اے دوستو اگر تم صورت پرستی سے باز آ جاؤ, حسینوں کو نہ دیکھو اور نظر بچاؤ, اور ان پھولوں کو مت دیکھو, پھول جیسی شکلوں کو نہ دیکھو, تو گل کے بدلے میں اللہ کیا عطا فرمائیں گے؟ گل ستانس, گل ستانس, گل ستا. اللہ تعالی باغ کے باغ عطا فرمائیں گے, گلستان کی گلستان عطا فرمائیں گے, صرف اس بات پر کہ تم نظر بچا لو حسینوں سے. لذا اب یہ تقریب ہوئی نا, دل ٹوٹا. اب وہ کیا صاحب دل ٹوٹا کہ ہم نظر بچائیں گے تو ہمارا دل ٹوٹے گا؟ دل ٹوٹے گا, لیکن یہی ٹوٹا ہوا دل تو اسی ٹوٹے ہوئے دل کو تو اللہ تعالی کی تجلیات ملے گی. اور پھر اس ٹوٹے ہوئے دل کا یہ حال ہوگا کہ اس دل کی تجلیات سے جو دل مل جائے گا بس وہ دل بھی دل بن جائے گا. سبحان. تو یہ تقریب کیا ہے؟ برائے تعمیر. اور جو چاہے کہ میں ان حسنوں سے دل کو آباد کروں, حقیقت میں ایسی ویرانیاں اس کو ملے گی, ایسی بربادیاں کہ واللہ جوانی سنبھل کر رکھ قدم اے دل. شعر یاد آ گیا میرے شیخ رحمت اللہ علیہ, سنبھل کر رکھ قدم اے دل بہار حسن فانی میں, سنبھل کر رکھ قدم اے دل بہار حسن فانی میں, ہزاروں کشتیوں کا خون ہے بحر جوانی میں. سبحان. سنبھل کر رکھ قدم اے دل بہار حسن فانی میں, ہزاروں کشتیوں کا خون ہے بحر جوانی میں. جوانی کے دریا اور سمندر میں ہزاروں کشتیاں ڈوب گئیں, جوانیاں برباد, ایمان برباد, زندگی برباد, شادی کے قابل نہیں. اس لیے سکھایا کہ دیکھو میرے شیخ رحمت اللہ نے عجیب فرماتے تھے کہ نظر بچا لو, بس پہلا قدم ہی آگے مت بڑھاؤ. دادا جب پہلا قدم تم روک لو گے, وہیں پر سارا مجاہدہ اور تکلیف برداشت کر لو گے, آگے کوئی مشکل ہی نہیں. پہلا قدم بس روک لو, نظر بچا لو. ہمارے ساری جن حضرت عجیب بات فرماتے تھے دیکھو یہ جو ہمارا دل ہے نا, اس دل کی مثال راجدھانی کی ہے, دار السلطنت, دار الخلافہ, کیپٹل, راجدھانی اسلام آباد. یہ دل اسلام آباد ہے بھائی. اسلام کا جھنڈا کہاں گڑتا ہے؟ دلی میں تو گڑتا ہے. ایمان کہاں آتا ہے؟ دلی میں آتا ہے نا. یہ دلی کی تو چیز ہے, اس لیے فرمایا یہ اسلام آباد ہے. دل یہ اسلام آباد ہے. اور یہ جو ہماری آنکھیں ہیں یہ سرحد ہے. اس لیے حضرت فرماتے تھے کہ دیکھو دشمن دو طرح حملے کرتا ہے, یا تو سرحد پہ کرے گا, یا براہ راست دارالحکومت, دارالسلطنت, دارالخلافہ, راجدھانی, کیپٹل اور اسلام آباد براہ راست وہاں حملہ کرے گا دشمن. تو سرحد یہ آنکھیں ہوئی اور دل کیا ہوا؟ اسلام آباد. تعالیٰ فرمائے کہ جو شخص سرحد کی حفاظت کرے گا, جو سرحد پہ جنگ لڑ لے گا, اس کے پورا ملک محفوظ رہے گا. اس لیے سرحد کو مضبوط کیا جاتا ہے کہ نہیں, وہاں باڑ لگائی جاتی ہے اور فوجی چوکس رہتا ہے, پہرے دار, رینجر, کیونکہ ڈینجر ایریا ہے نا, اس لیے چوکس رہتا ہے. تو اسی طریقے سے حضرت فرماتے تھے کہ جو نظر ہے یہاں جنگ لڑ لو, نفس و شیطان کی جنگ یہیں لڑ لو, تو اس کا نتیجہ یہ ہوگا کہ تمہارا دل محفوظ رہے گا, اسلام آباد محفوظ رہے گا. اور جب وفاق محفوظ رہتا ہے پورے صوبے میں امن قائم رہتا ہے. کیا عجیب. دیکھیے ملکی سیاست سے روحانی محبت اور سیاست سکھا رہے ہیں. ارے تھوڑے سے یوں بیٹھو نا, ادھر بیٹھو, ادھر ہو. ہاں یہ ہمارا آشیش آ گیا, نظر نہیں آ رہا, تھوڑا بیٹھا جائے گا بولو. شاباش. تو ملکی سیاست سے دینی سیاست دیکھیے. कि अपने सरहद पर पहरा मजबूत रखो, निगरानी मजबूत रखो। कैसे? कि इससे हसीनों को मत देखो तो इस्लामाबाद महफूज रहेगा, और छोटी मोटी झड़पें जो होती हैं उससे इस्लामाबाद को खतरा नहीं होता। ठीक है भाई, बिला इश्तियाल फायरिंग कर देना, बिला इश्तियाल अंगेज फायरिंग करना। देखिए ये अखबारी अल्फाज हैं कि नहीं है, थोड़ा सा ऐसे बैठो बाहर के बस आराम से तुम्हारा। बिला इश्तियाल अंगेज फायरिंग करना, सही है ना जनाब? देखो उर्दू कैसी है, लशीद साहब इसकी दाद सही देंगे। बाकी यहां बस अब मेरी उर्दू देखिए, हूं मैं पंजाब का, उर्दू से देखिए, लेकिन किस्मत भी देखिए पठानों में फंस गया। ये अल्लाह की शान है, अल्लाह ताला का शुक्र है, अल्हम्दुलिल्लाह। तो बिला इश्तियाल अंगेज फायरिंग करना, लगा जो आदमी इसी तरीके से अपनी नजरों को आजाद रखेगा, ये तो नफ्स और शैतान को मौका दे रहा है। अगर नजर पर पहरा नहीं लगाएगा तो ये तो नफ्स और शैतान को मौका दे रहा है ना कि तुम इस्लामाबाद पे हमला करो। और जो सरहद पे जंग लड़ लेगा कि क्या जंग लड़ेगा, न देखेंगे उन्हें, हरगिज न देखेंगे, न देखेंगे उन्हें हरगिज न देखेंगे, कि जिनको देखने से रब मेरा नाराज होता है। सुभान अल्लाह, कैसे रहे? न देखेंगे उन्हें हरगिज न देखेंगे, कि जिनको देखने से रब मेरा नाराज होता है। अब वहां जंग लड़नी ना, अब दिल सुकून में है। एक साहब ने हकीम उम्मत हामिद रहमतुल्लाह अलैह को लिखा, नजर बचाने से दिल को बड़ी तकलीफ होती। हजरत ने पूछा कितनी देर? कहा 3 दिन। नजर बचाने से जो तकलीफ होती है, उसने कहा हजरत 3 मिनट की तकलीफ होती है। अच्छा हजरत ने फरमाया, अच्छा एक बात बताओ, अगर किसी हसीन पर नजर पड़ती है, सच बताओ तकलीफ होती है कि नहीं? हाँ जी हजरत, तब भी होती है। फरमाया कितनी देर? 3 दिन। तो खुद ही देखो, नजर बचाने की तकलीफ 3 मिनट की और नजर डालने की तकलीफ 72 घंटे की। फरमाया खुद ही फैसला कर, एक 3 मिनट की तकलीफ और एक 3 दिन की तकलीफ। हर हदीस शरीफ का आता है, जब दो मुसीबतें आ ही रही हो, हल्की मुसीबत को ले लो। अगर दो मुसीबतें आ ही रही हैं, हल्की वाली मुसीबत को ले लो, तो नजर बचाने की जो तकलीफ है ये हल्की मुसीबत हुई ना। तो लेकिन आदत फरमाते हैं कि अब रही बात, वहां 3 मिनट की तकलीफ क्यों और वहां 3 दिन की तकलीफ क्यों? फरमाया 3 मिनट की तकलीफ इसलिए होती है कि हुस्ने नामालूम है, इसका नाम है गमे हुस्ने, हसरते हुस्ने नामालूम, हसरते हुस्ने ना मालूम, हुस्न मालूम ही नहीं है, देखा ही नहीं है, थोड़ी देर हसरत हुई 3 मिनट में खत्म हो गई, सही है ना? और अगर देख लिया, अब उसका हुस्न पता चल गया, अब ये हुआ हुस्ने मालूम, और इस गम का नाम है गमे हुस्ने मालूम। तकरीर देखी आपने कैसी फलसफियाना अंदाज से समझाया। तो नजर बचाने की तकलीफ का नाम है हसरते हुस्ने नामालूम, और नजर डालने की तकलीफ का नाम है गमे हुस्ने मालूम। अरे भाई, जब मालूम ही नहीं होगा तो गम किस चीज का होगा? कितनी देर गम करेगा? बस ज्यादा से ज्यादा ये गम होगा कि हाय देखा नहीं, पता नहीं कौन सा डिजाइन था जिसको मैंने रिजाइन दिया, यानी हुस्ने पोलैंड था, हॉलैंड था, یا انگلینڈ تھا، سب میں لینڈ داخل ہے، پتہ نہیں کون سی لینڈ تھی، بھائی لینڈ ہی ہے نا، چاہے پولینڈ ہو، ہالینڈ ہو، ہے تو سب میں لینڈ، اور جو اس لینڈ کے چکر میں پڑے گا اس کی پو بھی نکلے گی، اس کو ہائر بھی کرنے پڑیں گے، سب لینڈ ہے. تو اب معلوم ہی نہیں غم کس چیز کا کرے گا، بھائی دیکھیں نا، جب معلوم ہی نہیں ہے تو غم کس چیز کا، بات سمجھ میں آ رہی بیٹا، کچھ تکلیف سمجھ میں آ رہی ہے یا ہوا سے گزر رہی ہوگا. تو ایسا حسن جو معلوم ہی نہیں کیسا ہے، اب اس کی کیا حسرت کرے، کیا غم کرے گا. لا تین منٹ میں ختم، اور اگر دیکھ لیا اس کی ناک کی اٹھان مثل پٹھان کے، سرائی نما گردن، شربتی آنکھیں اور روشن جبین، ستواں ناک، گلاب کی پنکھڑی جیسے ہونٹ، موتی کی لڑی جیسے دانت، یہ ساری صفات بے فکر رہے ایک حسین میں نہیں ملتی، یہ صرف شاعروں کی حماقتوں میں ملے گی، باقی ایک حسین میں نہیں ملے گی، ہے نا رشید صاحب. اور اگر مل فرض، اگر مل بھی گئی تو دیر پا نہیں، دیر پا نہیں. اللہ اللہ. تو اس لیے فرمایا کہ اب دیکھ لیا، اب پتہ چل گیا، اس کی آنکھیں ایسی ہیں، اس کے کان ایسے ہیں، اس کے بال ایسے ہیں، اس کا حسن ایسا ہے، سراپا ایسا ہے، اب ہر وقت اس کی یاد آتی رہے گی، اس لیے اس غم کو بھلانا مشکل ہے. اس لیے فرمایا نظر بچا لو، نظر بچا لو، تھوڑی دیر تکلیف ہوگی پھر ختم. لیکن ایک فرق میرے مرشد رحمت اللہ نے اور فرمایا، فرمایا ایک فرق اور بھی ہے، اور وہ فرق یہ ہے کہ نظر بچانے کی تکلیف پر اللہ تعالی کی رحمت ملتی ہے، اور نظر ڈالنے کی تکلیف پر اللہ کی لعنت برستی ہے. نظر بازی کرنے والے پر اللہ کی لعنت ہے. ایک طرف تو حسینوں کا حسن مل رہا، حسن کیا مل رہا ہے، سب دیکھ رہا ہے کہ حسین ہے، اب وہ خیالی پلاؤ بنا رہا ہے کہ میں اس کو پیشکش کروں گا، آفر کروں گا، میک ڈونلڈ لے جاؤں گا اور کے ایف سی لے جاؤں گا اور برگر کھلاؤں گا، گڑبڑ مچاؤں گا. ادھر اس نے پوچھا انکل آپ کو کیا چاہیے، اس نے کہا جی سارے انکل لیے، انکل کیسے ساری ٹنکل مار دی اس نے. اور ہو گئے پھر کیا، ٹوئنکل ٹوئنکل لٹل اسٹار، ہاؤ آئی ونڈر واٹ یو آر. اب یہاں ہاؤ آئی ونڈر واٹ یو آر کا مزہ ہے نا. اس نے کہا چھوٹے چھوٹے ہم نے صاف سجائے تھے، لیکن ہاؤ آئی ونڈر واٹ یو آر، واٹ فول یو آر، واٹ یو فول یو میڈ می. تو یہ ہے، ایک پر اللہ تعالی کی رحمت ہے، لہذا ایک آدمی نظر بچا رہا ہے، اس نظر بچانے والے پر اللہ تعالی کی رحمتیں برس رہی ہیں کہ اس بندے کو دیکھو، با وفا بندہ ہے، میری روٹی کھاتا ہے، میری گاتا ہے، اور وہ بے شرم وہ کمینہ جو اللہ تعالی کے کھائے ہوئے رزق سے طاقت بناتا ہے اور اسی طاقت کو اللہ تعالی کی نافرمانی پہ استعمال کرتا ہے. اب آپ بتائیے کہ کوئی ادارہ، کوئی حکومت اپنے کسی شہری کو پیسہ دے کہ چلو خیراتی کام کرو، ویلفیئر کے کام کرو، اور وہ ملک دشمنی میں پیسہ لگا، جرم بڑھ گیا کہ نہیں بڑھ گیا، دشمنوں سے ساز باز کرے، جرم بڑھ گیا اس کا. اسی طریقے سے اللہ تعالیٰ کی دینی طاقت آنکھوں میں روشنی، اس لیے ڈاکٹروں سے آپ پوچھ لیجئے، جس میں کمزوری ہوتی ہے نا، ویکنس، آنکھوں سے صحیح دکھائی بھی نہیں دیتا، کانوں سے صحیح سنائی بھی نہیں دیتا، اور بولنے میں بھی انسان کی زبان لڑکھڑاتی ہے، الفاظ اس کے کچھ نکلتے ہیں. اس وقت اگر کھانا کوئی کھلائے, اب وہ کھانا کھایا اس کو دکھائی بھی ٹھیک دے رہا ہے, سنائی بھی صحیح دے رہا ہے اور سجھائی بھی صحیح دے رہا ہے. اب اگر وہ کھانا جا کر کہے کہ دیکھو میں دیکھ رہا ہوں تم نہیں دیکھ رہے, تو اسے کہنا وجہ ہے کہ نہیں ہے؟ اور اگر وہ کھانا کہے تم نہیں سن رہے میں سن رہا ہوں, تو اگر تم سن رہے ہوتے تو پہلے بھی تم سنتے, لیکن جب میں تمہارا جسم پہنچا میری طاقت آئی تب تم نے سنا, تو میں سن رہا ہوں تم نہیں سن رہے, میں دیکھ رہا ہوں تم نہیں دیکھ رہے, میں بول رہا ہوں تم نہیں بول رہے, تو یہ درست ہے کہ نہیں ہے؟ بس یہی معنی اس حدیث شریف کے کہ جب بندہ اللہ تعالیٰ کو یاد کرتا ہے, اتنا یاد کرتا ہے کہ اللہ تعالیٰ اس کی زبان بن جاتا ہے, وہ اللہ کی زبان سے بولتا ہے. اللہ اس کی آنکھ بن جاتا ہے, وہ اللہ کی آنکھ سے بولتا ہے. ہاتھ پاؤں اللہ اسی ہاتھ پاؤں سے چلتا ہے. آسان ہو گئی نا کتنی اس حدیث شریف کو سمجھانا, کہ ایک جسمانی طاقت ایک طاقت آئے, تو انسان کھانا کھاتا ہے وہ کھانا کھانے سے دیکھتا بھی ٹھیک ہے, بولتا بھی صحیح ہے, سنتا بھی صحیح ہے, چلنے پھرنے پہ لڑکڑاہٹ نہیں ہے. اسی طرح سے اللہ کا نور, اللہ کا ذکر, قرآن پاک کی تلاوت, ذکر اللہ, اللہ کا نام ہے, صحبت ہے اللہ سے جو نور منتقل ہوتا ہے کان کے ذریعے سے, آنکھوں کے ذریعے سے, زبان کے ذریعے سے, اس کو روحانی قوت ملتی ہے. تو اس روحانی قوت سے وہ تقویٰ میں کامات عبادت میں اللہ تعالی کی فرما برداری میں لگاتا ہے. یہ ہے اس کے معنی. تو نظر بچانے کی جو تکلیف ہے اس پر اللہ کی رحمت ملتی ہے, اور نظر ڈالنے میں بھی تکلیف ہے لیکن اس تکلیف پر لعنتیں برستی ہیں. نظر بچا, میرے شیخ فرمایا کرتے تھے نظر بچاؤ مولا کو اپنے دل میں پاؤ, نظر بچاؤ مولا کو اپنے دل میں پاؤ. اور خصوصاً یہ تصاویر, یہ جو سائن بورڈ ہولڈنگز بڑے بڑے لگے ہوئے ہیں, یہ سائن بورڈ ہے, اخبار کی تصاویر ہے کہ ٹینس کے کھلاڑی کی جو ایکشن ہے, ان ایکشن یا فلمی اداکارہ یا تصاویر ہیں, اب ان کو دیکھنے سے کیا فائدہ؟ اس سے بہت بچے. اور اس زمانے میں یہ جو ایک فتنہ عام ہوا ہے, یہ موبائل, اس سے تصویریں لینا, اس لعنتی کام سے بھی اللہ بچائے. کوئی حال ہی نہیں ہے, کیا دیندار کیا غیر دیندار, وہ تصاویر اتنی عام کر دی ہے کہ بس. اور اس پر افسوس یہ کہ کوئی احساس ہے, شرمندگی اور نمادامت بھی نہیں کہ ہم کتنا بڑا گناہ کا کام کر رہے ہیں, اللہ تعالیٰ کو ناراض کر رہے ہیں. اچھے اچھے دیندار ہیں, اپنی بیویوں کی اپنے بچوں کی تصویریں, حافظ قرآن ہیں, اب کوئی پرواہ نہیں ہے. میری والدہ صاحبہ اسپتال میں داخل ہیں, ایک دفعہ میں دوسرے ساتھ بیٹھا تھا, ایک صاحب آئے, کالا چشمہ لگایا, ایک ٹانگ کھڑی کی, دوسری ٹانگ کو موڑ کے اور دیوار کے ساتھ منہ ایسے موڑ کے ایکشن سے کھڑے ہو گئے. تو ایک تصویر اوپر ایک ساتھی کو دیا, لوگ تصویر کھینچو, پھر دوسری جگہ کھڑے ہو گئے. تو میں نے کہا بھائی مسافہ کر لو, مستقبل کے ہیرو ہیں, آئندہ آپ کو مسافے کا وقت بھی نہیں ملے گا. اس نے بھی سن لیا لیکن وہ منہ نیچے کر کے چلتا بنا, انہوں نے کہا مولوی سے کون پنگا لے. کالا چشمہ پہننا عمر کی زیادتی سے ایک ضرورت بن جاتی ہے. بلڈ پریشر والے ہوتے ہیں ان کو تکلیف ہے, عمر ہے, عمر کی زیادتی ہوتی ہے کہ انسان کو ضرورت اور تکلیف ہوتی ہے, وقت کی ضرورت ہے. کسی کو ڈاکٹر تجویز کرتا ہے, وہ مشورہ کرتا ہے ایسا آنکھوں میں, تو کہتا ہے بھائی تجویز پیش کرتا ہے کہ کالا چشمہ لگاؤ تاکہ تمہیں راحت ہو. اب اس کو بنایا ہے گوگلز پہن کے اور گوگل پہ اپنی تصویریں ڈال رہے ہیں, کوئی ضرورت ہے. اب اس ضرورت کو ہر تھوڑی کوئی تھوڑی استعمال کر سکتا, لیکن بس ہیرو بننے کا شوق. جیسے سگریٹ کا معاملہ ہے, سگریٹ کا معاملہ نا, کہ سگریٹ پیتے ہیں بڑے اسٹائل میں, کیونکہ ٹی وی پر وہ اشتہاروں میں دیکھتے ہیں جو سگریٹ, اچھا سگریٹ کی ڈبی جو ہے نا, سگریٹ کے پیکٹ کے ساتھ ایک لڑکی کی تصویر بنی ہوتی ہے. تو وہ بیچارہ جاتا ہے, اب پان والے کے پاس جا کر کہتا ہے بھائی اسے فلاں والی سگریٹ دے دو, اور دے دیتا ہے کہ کتنے پیسے کا یہ لوگ, اچھا وہ لڑکی بھی دو جو اس کے ساتھ ملنے تھی. یہ سمجھتے ہیں کہ شاید وہ لڑکی بھی ساتھ میں ملے, और हम वैसे हीरो बनेंगे जैसे वो हीरो खड़ा था उसके साथ। फिर उसके बाद इस गम में जाकर चाय के होटल में बैठते यारों के साथ, और फिर उसके बाद लंबे लंबे कष्ट लगाते हैं, और फिर अपने गम को दूर करने के लिए दुआ मुख्तलिफ अंदाज से निकालते हैं। और बाजे लोग नाक से धुआं निकालते हैं, मुंह से पीते हैं नाक से निकालते हैं। बाजे लोग बड़े स्टाइल है, और बाजे उससे भी ज्यादा स्टाइलिश होते हैं। और वो क्या कि कहीं से धुआं नहीं निकलता, न मुंह से, न ना नाक से, न ना कान से। अब एक सुराख बचता है और उसमें मुझे तहकीक नहीं है, एक अंदाजा है, मुझे तहकीक नहीं है, न तजुर्बा करदन, न सुनीदन, न दीदन। न खुद तजुर्बा किया, न सुना, न देखा, लेकिन धुआं है वो तो निकलेगा ना कहीं से, और समझ में हीरो है बस। तो मैं कहा करता हूं कि सिर्फ तस्वीर का एक रुख मत देखो। अगर तुम इश्तहारात में सिगरेट पीने वालों को एक लड़की के साथ देख रहे हो तो उन्हीं हीरो को जरा पुल के नीचे भी देखा दो, वो भी तो देखो कि क्या हाल हो गया। जिंदगी है बर्बाद, जवानी है बर्बाद, सेहत बर्बाद, और कितनी बड़ी हमाकत है, कितनी बड़ी हमाकत है इन उन इदारों की कि लिख के बस ये लगा दिए कि किन घर डब्बी पे बस लिख दो कि जी ये मुजिर है सेहत के लिए, कैंसर का, मुंह का कैंसर होता है, पता नहीं ऐसे कोई इबारत उस पर जुमला लिखा होता है ना कि मुनिज है, मुजिर है सेहत के लिए सिगरेट नोशी। लेकिन अफसोस है कि मुजिर चीज को रोकते और रोका नहीं जाता। रोकना है तो इस बात से रोको कि लोग नमाज ना पढ़े, मदरसे में तालीम हासिल ना करें, इल्म ना सीखे, इस बात से रोको। इसलिए तो अकबर इलाहाबादी मरहूम ने अपने जमाने में फरमाया था ना कि रकीबों ने रपट लिखाई जा जाके थाने में, रकीबों ने रपट लिखाई जा जाके थाने में कि अकबर नाम लेता है खुदा का इस जमाने में। अल्लाह का नाम लो, अल्लाह के लिए जमा हो, तो कहते जी ये तो अल्लाह अल्लाह का। तो नजर बचाना ये, और फिर अरज कर रहा मोबाइल से तस्वीर भी हराम है ये। हमारे अकाबिर का तो यह हाल रहा कि हुकूमती कवानीन और हुकूमती जरूरत पर जो ये तस्वीरें बनती हैं, हालांकि दुनिया का निजाम पहले बिल्कुल ठीक चल रहा था, कोई परेशानी नहीं, सब काम हो रहे हैं अल्हम्दुलिल्लाह। लोग कितनी बड़ी सादत होती थी, लोग हज के लिए मुसलमान जाया करते थे, पैदल हज को जाया करते थे, कितने हमारे अकाबिर के हालात में फल इतने पैदल हज किए। अब तो पैदल हज क्या है, जहाज से हज करना मुश्किल। हाँ ये बात भी ठीक है, हमारे उलमा का ये फतवा बहुत ही माशाल्लाह, बहुत उनका मशवरा है कि भाई नफली हज वालों को, फर्ज हज करने वालों को पर तरजीह ना दें, यानी नफली हज करने वाले जरा सब्र करें, फर्ज हज करने वाले आगे बढ़े। लेकिन हर साल तादाद देखते हैं कि नफली ही ज्यादा होते हैं, वो फर्ज वाले बेचारे रह जाते हैं। ये दादा हमारे मुफ्तियाने के राम का, बड़े बड़े मुफ्ती हजरात का ये मशवरा है कि वो हजरात जो कि नफली कर चुके हैं उनको तहम्मुल करना चाहिए और फर्ज वालों को मौका देना चाहिए, क्योंकि फर्ज वाले अगर सिर्फ जाएं तो रश कम होगा, तो लोगों को अदायगी अरकान में और आमाल हज की अदायगी में सहूलत रहेगी। लेकिन एक चीज है समझाइए, इस पर अमल करने से इंशाल्लाह फायदा हो, एक चीज समझाइए हमारे बड़ों में इस पर फायदा। अहमद वाला रहमतुल्लाह ने इसी जैसे नहीं करते थे। हाँ अब लोग फिर इसी पर इतराज करते थे, बाद में होगा मैं वहां लालच में जाते, मौलवी एक तरफ मना करते हैं दूसरा खुद हज पे चले जाते हैं। तो याद रखिए उनका जाना जरूरी है, क्यों, इसलिए कि वो लोगों की तरबियत फरमाते हैं। दादा वो उलमाए किराम وہ مفتیان کرام وہ اللہ والے جو لوگوں کی وہاں تربیت کرتے ہیں ان کو تو ضرور جانا چاہیے, بلکہ ان کو لے جانا چاہیے. تو فرق ہو گیا نا, یہ ہر ایک کا ایک فرق ہوتا ہے. اب اسی طرح سے بعض لوگ ہیں جو پرانے حج کرنے والے ہیں, وہ لوگ خدمت کے طور پہ جاتے ہیں کیونکہ ان کو سب وہاں کی چیزیں معلوم ہیں, تو ایسے لوگوں کا جانا یہ خدام کہلاتے ہیں. تو ان لوگوں کا جانا یہ تربیت کی وجہ سے کہ لوگوں کو سہولت دیتے ہیں, اس لیے حج گروپ میں ایسے رکھے جاتے ہیں. ماشاءاللہ ان کا جانا بالکل ٹھیک ہے, ان کو بھی منع نہیں کر رہا, لیکن وہ لوگ جو صرف اسکورنگ کرنے جا رہے ہیں, اسکورنگ کہ بس ہم اپنا اسکور بنائے کہ ہم اتنے حج کر رہے ہیں, ایسے لوگوں کی خدمت میں ہمارے ان لوگوں نے فرق گزارش پیش کی ہے کہ دیکھو آپ لوگ ذرا آپ کے اس چیز کو کر کے کہ ہر سال حج کا ایسا نہیں. ہاں وہ لوگ جو کہ تربیتی نظام میں ہیں, انتظامات کو دیکھتے ہیں, بس کا انتظام کہاں حاجی کو کیسے لے جانا ہے. بعض مرتبہ ایسی جگہ ہوتا ہے جہاں علماء فیل ہو جاتا ہے, یہ کیوں کس وقت نکلنا ہے کہاں سے جانا ہے, مولوی کو یہ مسئلہ تھوڑی ہے, تو ہر سال حج پہ جانے والوں کو معلوم ہوتا ہے کہ کس روٹ سے جائیں گے تو ہم ریسٹ روم نہیں ملے گا اور جلدی پہنچ جائیں گے, سہولت ہوگی, کھانے کا انتظام ہے. ہر جاج اپنی عبادت میں لگے, بعض لوگ ہوتے ہیں وہ کھانے کے انتظام میں لگتے ہیں, ماشاء اللہ. تو بہرحال یہ تصاویر سے بھی بچنا چاہیے, یہ موبائل کے ذریعے سے بھی تصویر ہو یہ حرام ہے, اس سے بھی بچنا چاہیے. اب آخری ضروری بات, آج شعبان کی غالباً 15 اور 12 تاریخ ہے, 15 شعبان کے بارے میں ہمارے اکابر کا جو طرز رہا ہے وہ یہ کہ 15 شعبان ایک اچھی فضیلت والی رات ہے, لیکن اس رات کے لیے کوئی جاگنا ضروری نہیں ہے. اور ہمارے بعض مسلمان ایسے ہیں جو اس رات کے شروع ہوتے ہی خاص قسم کی نفلیں پڑھتے ہیں, ابوابین, پورے سال ابوابین نہیں پڑھیں گے. ایک برادری ایسی ہے ہماری جو رمضان میں خاص قسم کی نماز, وہ شعبان 15 شعبان مغرب کی نماز چاہے جماعت سے نہ پڑھے لیکن وہ ابوابین ضرور پڑھیں گے, یہ ان کا کام. اور وہ 6 رکعت پڑھتے ہیں, ہر 2 رکعت میں یاسین شریف پڑھتے ہیں اور 2 رکعت رزق میں برکت کے لیے, 2 رکعت زندگی کے لیے اور 2 رکعت مصیبتوں اور بلاؤں سے حفاظت کے لیے پورے سال کی. اور میں ساتھ میں بتا دوں کہ وہ ایسا ہے, اتنا اہتمام ہے اس 6 رکعت کا کہ فرد نہیں پڑھیں گے, اگر فرد جماعت سے چھوٹ جائے کوئی مسئلہ نہیں ہے, نہیں مغرب کی 3 فرض کی جماعت چھوٹ جائے کوئی مسئلہ نہیں ہے, لیکن وہ 6 رکعت نہیں چھوٹنی چاہیے. اور یہ اپنی طرف سے بنا لیں. اور پھر ہمارے شہر کے لوگوں میں یہ چیز ہے حلوہ بنانا, یہ ہمارے شہری لوگوں میں یہ چیز ہے کہ وہ حلوے بناتے ہیں. میرے شیخ رحمت اللہ علیہ فرماتے تھے وہ حلوہ اس لیے بناتے ہیں کہ اس پر ایک روایت پیش کی جاتی ہے, اور وہ روایت جس پر میں پہلے بھی عرض کرتا ہوں, میں اس کی سند پر کوئی کلام نہیں کر رہا, کوئی بات نہیں کر رہا, لیکن وہ روایت صرف یوں دیکھیے پیش کرتے ہیں کہ حضرت اویس کرنی نے رحمت اللہ علیہ, کیونکہ تابعی ہیں, اپنی ماں کی خدمت کی جیسے نبی صلی اللہ علیہ وسلم کی زیارت نہ کر سکے, کیونکہ آپ صلی اللہ علیہ وسلم نے کہا ہم اپنی ماں کی خدمت کروں, اس لیے والدین کا حق بہت زیادہ ہے, شیخ سے بھی زیادہ حق ہوتا ہے. اب آپ سوچے نبی صلی اللہ علیہ وسلم کی زیارت کرنا پوری کائنات میں اس سے بڑھ کر کوئی عمل ہو سکتا ہے کہ آپ صلی اللہ علیہ وسلم کی زیارت کی, لیکن حضرت اویس کرنی کو منع کرنا میں خدمت کروں ماں کی خدمت, ساری زندگی وہ نبی صلی اللہ علیہ وسلم کو نہیں دیکھ سکے. سوچے یمن کتنا 200 میل دور کی ضرورت, لیکن ماں کی خدمت میں لگے رہے, سبحان, اس سے پتہ چلتا ہے دین کیا چیز ہے. تو غزوہ احد میں رسول اللہ صلی اللہ علیہ وسلم کے دندان مبارک شہید ہوئے, یہ سب کو تاریخی بات معلوم ہے. ان کو پتا چلا तो मैंने एक दांत तोड़ा, दो दांत तोड़ा, करते करते सब दांत तोड़ दिए। क्यों? सब नबी ससलम की मोहब्बत रहे कि पता नहीं कौन सा दांत तोड़ा होगा, आपका कौन सा दांत टूटा होगा। इस मोहब्बत में इन्होंने अपने सारे दांत तोड़ दिए। अब रिवायत भी पेश करते हैं कि उनकी मां ने इनके लिए हलवा बनाया, इसलिए हम 15 शाबान को हलवा खाते हैं। अब आप सब एक बात अर्ज करता हूं कि सीरत की कोई भी किताब उठा लें और सीरत की किताब को उठाकर देख लीजिए कि ग़ज़वा अहद कौन से महीने में हुई है। पूरी आप कोई किताब उठा कर देखो तो ग़ज़वा अहद शव्वाल के महीने में है। कौन से महीने में? शव्वाल। पर अभी कौन सा चल रहा है? शाबान। शाबान के बाद आता है रमजान, रमजान के बाद आता है शव्वाल, यानी ईद के बाद वाला महीना, ईद का जो महीना है रमजान के बाद, वो है शव्वाल का महीना। मेरे शेख फरमाते हैं कितने अजीब है, एडवांस टेक्नोलॉजी आ गई कि दांत टूटे शव्वाल में और हलवा खाया शाबान में। फिर दांत टूटे कब? शव्वाल में। और हलवा खाया कब? शाबान में। बढ़िया एडवांस टेक्नोलॉजी, दो महीने एडवांस में हलवा खा लिया, ये है हलवा फॉर्मूला इसको कहते हैं। अच्छा, फिर मेरे शेख एक बात और फरमाते हैं, भाई हलवा क्यों खाए? जी हम नबी की मोहब्बत में खा रहे हैं। नबी की मोहब्बत की क्या दलील है? हजरत उवैस करने ही रहमतुल्लाह अलैह ने नबी सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत की और हलवा खाया। अच्छा, तो उन्होंने नबी की मोहब्बत में हलवा खाया, तो उस हलवा खाने से पहले नबी की मोहब्बत में दांत भी तो तोड़े। और हम लोग कितने एडवांस हैं, दांत भी तोड़ते हलवा खाते। और मेरा मशवरा यह है, आप अभी दांत तोड़े, पूरा साल हलवा खाएं। अगर कोई मौलवी मना करे मैं जिम्मेदार हूं, अगर कोई मौलवी मना करके दिखाए कि नहीं तुम पर हलवा खाना हराम है, तो मैं उस मौलवी का जवाब दूं, आप ये काम करके देखिए, नबी की मोहब्बत में कीजिए ना, दांत तोड़िए। वाह, कितने चालाक आशिक हैं हम लोग, इसका नाम है चालाक इश्क, चालाक मोहब्बत। दांत तोड़ते नहीं है, हलवे खाते हैं। और मेरे शेख ने मतलब फरमाया, अब देखिए फरमा हलवा खाते हैं, फिर चने का हलवा, सूजी का हलवा, गाजर का हलवा, अखरोट का हलवा, पता नहीं किस किस किस्म के हलवे बनाते हैं। उसके बाद खूब ठूसा ठूस मचाते हैं, मेरे शेख को फरमाते सारे फ्लोर भरते हैं, नाव से लेकर हलफ तक हलवा ही हलवा। उसके बाद हर हलवा जाता है पेट में जाके, हलवा मचाता है बलवा, अब गुड़गुड़ पैदा होती है, उस गुड़गुड़ का नतीजा ये कि गैस छोड़ता है, पटाखे मारता है। अब शैतान ने दो तरकीब सिखाई, एक तरफ तो हलवा खिलवाया इधर पटाखे मारो, और दूसरी तरफ तरकीब सिखाई पटाखे छोड़ो, फुलझड़ियां ला रहे हैं, रानी बम। एक बच्चे ने गुजर रहा था ना, तो उसने अपनी मां से कहा कि अम्मी इस दफा हम बम यहां से खरीदेंगे। 15 शाबान जब आएगी तो इस दफा हम फुलझड़ियां जो है और बम वगैरह यहां से खरीदेंगे। तो माने का नहीं, यहां से क्यों? ये कोई बम की पटाखों की दुकान छोड़ी है? कहा नहीं अम्मी, फुलझड़ी यहीं से मिलेंगी। कहा वो कैसे? कहा अब्बा कहते हैं। मेरा बेटा, ये तो लड़कियों का हॉस्टल है। कहा नहीं अम्मी, अब्बा कहते हैं सारी फुलझड़ियां यहीं रहती हैं। तो दूसरी तरफ सिखाया बम पटाखे, और उसको कितने एहतमाम से किया जाता है। बच्चे बाप से पैसे लेते हैं और बाप पैसे देता है। अब आप मुझे एक बात बताइए, अगर कोई बच्चा अपनी बाप की जेब से 100 रुपए 500 रुपए 1000 का नोट निकालकर उसको आग लगाया। सच सच बताना बाप क्या करेगा, बताओ क्या करेगा, बताओ ना, कुछ कहेगा, कहेगा नहीं कोई बात नहीं, ये कहेगा लगाएगा थप्पड़, मना करेगा ये क्या कर रहे हो तुम नोट को आग लगा रहे। तो भाई उसी पैसों से पटाखे खरीद कर उसको आग लगाना और नोट को आग लगाने में क्या फर्क हुआ, पटाखे से बजाने में क्या मिला, और उम्मत का हजारों नहीं लाखों नहीं करोड़ों रुपया इन पटाखों पर लगता है। लेकिन मुझे अफसोस है उन लोगों पर जिनको कुर्बानी में शुभों को शुभा, जो जकात को जुल्म समझते हैं, जो सदाकात को फजूल और वाहियात बोलते हैं, लेकिन इन पटाखों पर कुछ नहीं बोलते। अफसोस है उनकी अकलों पर, उनकी अकलों में गोबर भरा हुआ है। ऐसे नाम नहाद स्कॉलर्स, तरक्की पसंद और माशरे की इस्लाह करने वाले मुस्लिम, लेकिन पटाखों पर कभी नहीं बोलते। अफसोस है जिनको जकात में, जो अल्लाह का इतना प्यारा हुक्म है सदका, जो कि जिसकी बरकत है अल्लाह पर, हदीस शरीफ में आता है कि अपने मरीजों का इलाज सदके से करो। लेकिन सदके का मतलब ये नहीं है कि बस सदके को काला बकरा ले आओ, चुन के काला बकरा, एक बाल सफेद ना, ताकि सारी वो काला बकरा सारी काली काली बलाओं को लेकर चले जाए। ये भी एक अजीब निकाला ड्रामा। बाज़े हज़रात का ख्याल ये कि ये हिंदुओं का सिखाई हुई चीज है, उनसी उनकी से जहरी मरूबियत की चीज है, क्योंकि हिंदुओं का काली बला काली माता को भेंट चढ़ाना ये उनके अंदर है, ये जान का बदला जान। अब आप मुझे एक बात बताइए, ठीक है बकरा भी ठीक है, लेकिन एक मुझे एक बात बताइए, एक आदमी आया उसने कहा कि मेरा पेट खराब है, मुझे मोशन लगे हुए हैं, दवाई खरीदने के पैसे नहीं है, तो आप उसको कहेंगे अच्छा ये लोग काला बकरा ले जाओ, बकरा खाओ और इसकी खाल जो है इसको इस्तेमाल करो, कहेगा भाई मुझे तो गोश्त खाना बना। तो सदका इसका नाम ही है कि बस मशीन खरीदी, प्लांट खरीदा, प्लाट की तामीर कर रहे हैं, उसका खून जो है वो प्लाट की वो बेसमेंट में और देश में बाहर है कि जी सदका निकल जाएगा, इसका सदका निकालना, क्योंकि काला बकरा बस बकरा है जान करो, तो ये दुरुस्त नहीं है। सदका है किसी जरूरतमंद की जरूरत को पूरा करना। एक आदमी गरीब है उसको लिबास की जरूरत है, क्या उसको बकरे की खाल बनाएंगे, क्या दुम्बे की खाल बनाएंगे, किसी को दवाई चाहिए तो क्या उसको बकरे की हड्डियां देंगे कि ये खाओ ये चूसो, अरे भाई उसकी जरूरत पूरी करो। फिर आजकल सब्जी का एक नया स्टाइल और निकला, एक साहब ने एक चीज खरीदी, मुझे बताया, मुझको बताया कि हमने एक चीज खरीदी अपने कारोबार के लिए। मैंने कहा अच्छा, मैंने उनसे कहा कि भाई सदका भी दे दो, कहा नहीं वो भी कर लिया। मैंने कहा वो क्या, कहा वो बकरा खरीदा सस्ते का। अच्छा, कहा फिर बकरे का क्या किया, कहा बकरे का हमने बनाया खरगोशा। मैंने कहा खाया किसने, कहा हमने ही खाया। मुझे तो इतना मन कर क्या इसका नाम अजीब और नाम क्या रखा, सदका, कि खुद ही खरीदो खुद ही बकरा लाओ खुद ही। ये तो ऐसा हुआ कि वो हदीस शरीफ में आता है ना कि ऐसे शख्स को क्यामत के दिन अर्श का साया मिलेगा जो सीधे हाथ से खर्च करे और उल्टे हाथ को खबर ना हो। ये मुहावरा है, सच बात बताओ, एक साहब बिल्कुल सच्चा बात का, एक साहब एक दफा सबका दे रहे थे तो उन्होंने उल्टा हाथ पीछे से छुपा लिया, पता नहीं घुसेड़ा या छुपाया मुझे मालूम नहीं, बहरहाल वो नजर नहीं आ रहा। तो मुझसे पूछा क्या कि ये क्या कर रहे हो, क्या असल में हदीस शरीफ में आया कि जब सीधे हाथ से सबका दो तो उल्टे हाथ को पता ना चले। अब आप मुझे बताइए ये कोई अकल है क्या, हदीस शरीफ के ये माने, अरे हदीस शरीफ के माने ये है कि गांव मत छुपाओ उसको, और इखलास यानी ऐसा हो तुम्हारे अंदर इखलास ऐसा हो कि दिल में अल्लाह के सिवा कोई ना हो, कि मैं अल्लाह की रजा के लिए मैं सदका कर रहा हूं,
और बताओ मत, अगरचे लोगों को पता चल जाए, खुद पता चल जाए कोई बुरी बात नहीं है, लेकिन तुम मत बताओ। तो ये भी अजीब सदमे की एक नया वर्जन आया कि अब जकात अदा करनी है, अब इस जेब को किया खाली, यहां से निकाला जकात और सदका। हाँ भाई कौन मुस्तहिक है यार, मेरी ये वाली जेब मुस्तहिक है, यहां से निकाला इसमें डाल दिया। सुभान, ये भी सदका का अच्छा काम किया कि बकरा लाओ, और मैंने पूछा बकरे के पैसे दिए, क्या वो भी नहीं दिया, वो भी इंस्टॉलमेंट पर है। अजीब किस्म की चीजें आ गई हमारे अंदर, सारी एडवांस टेक्नोलॉजियों में अमल कर रहे हैं। तो हदीस शरीफ में है कि सदके से अपने मरीजों का इलाज करो, मरीजों दवा खरीदो उसको, लेकिन साथ में किसी और मरीज को, गरीब को देखो, उसको भी दवा दिला। दीन पर मसाजिद है, मसाजिद है, मदारिस है, दीन वालों पर खर्च करो। याद रखना, दीन पर वालों पर खर्च करने की जो बरकत है, अल्लाह हू अकबर, मैं बयान नहीं कर सकता उसको, उसकी बरकत ही कुछ और। क्यों? वो दीन का जो काम करेगा, दीन में जो लगेगा, दीन का काम होगा, सदके का अजर अलग मिलेगा और उस दीनी काम का अजर क़यामत तक मिलता रहेगा। सोचे आप कितनी बरकत की चीज है। ये है एडवांस टेक्नोलॉजी। किसी मरीज पर खर्च कर दिया, किसी गरीब की जरूरत को पूरा कर दिया, किसी को राशन वगैरह दिला दिया, कपड़ा लत्ता, ये है सदका। मरीज का इलाज किया, अब इस सदका जिसको अल्लाह ताला फरमाते हैं कि अब सदका, अल्लाह ताला सदकात को बढ़ाते हैं, उसको कह रहे हैं फजूल और वाहियात चीज है। अल्लाह अल्लाह ताला हमारी अकलों में नूर अता फरमाए, हमारी फहम में नूर अता फरमाए। तो पटाखे, कितनी अजीब बात है कि हम अपनी औलादों को अपने हाथ से पैसे देते हैं, हिजाब पटाखे खरीद। अब उधर शैतान बाहर पटाखे फटवा रहे हैं, वहां धड़ाधड़, क्या मरीज अल्लाह की तरह। खुद मैं अपने घर का वाक्य बताता हूं, मेरी वालिदा साहिबा अभी तो अस्पताल में दाखिल है, आईसीयू में अभी तक है। आप हज़रात उनके लिए दुआ भी फरमा, अल्लाह शिफा दे। अल्हम्दुलिल्लाह अब इतना हुआ कि उनकी बीमारियां कुछ पता चलनी शुरू हुई है, तो अल्लाह ताला उनको शिफा तरक्की अता फरमाए। तो मेरी वालिदा दिल की मरीजा है, ऐसे पटाखे फाड़ते, खुद मेरी वालिदा को परेशानी है। मैंने यही सोचा कि यार दूसरों का क्या हाल है, क्योंकि इंसान खुद पर गुजरती है तो ज्यादा एहसास होता है ना। तो हम तो उस जमाने में जब नहीं होती थी तब भी मना करते थे, अब भी मना करते कि भाई किसी मरीज है, कोई बच्चे हैं, तकलीफ होती है। फिर कितनी दफा इस पटाखेबाजी से हर साल आतिशबाजी होती है, कितने लोग मरते हैं, लेकिन हमारा दिल ऐसा कि एहसास नहीं है। उधर तो हजरत फरमाते हैं, उधर शैतान ने बाहर पटाखे फटवा कि पटाखे फाड़ो, और कितने एहतमाम से इबादत समझा जाता है, फिर उसके लिए रानी को बुलाते हैं। पता नहीं आजकल तो कौन कौन सी चीजें आ गई हमें पता नहीं है, फुल्लड़िए वो आवाज है अलग, फिर बम लाते एक दूसरे पे फेंकते हैं, कितने लोग इससे तरबाव बर्बाद। तो ये ऐसा ही है ना, अपने पैसों को बर्बाद करना। तो हजरत ने फरमाया एक पटाखे बाहर छूटे, एक पटाखे अंदर छूटे, उससे भी बदबू, उससे भी बदबू। नतीजा क्या है, फरिश्ते जहां बदबू हो वहां फरिश्ते नहीं आते। इसलिए फरमाया कि 15 शाबान की बरकत से मुसलमान महरूम है। लो जो हां, याद रखना जमात से नमाज नहीं पढ़नी, और ये याद रखिए कि हम एक रात की इबादत के नहीं है कि 15 शाबान इबादत कर ली एक साल एक दिन में तो सारा साल छुट्टी, क्या अब अगले साल तक इबादत की छुट्टी। एक साल एक दिन जमात की नमाज ना पढ़ो, बस अवामीन पढ़ लो, या थोड़ी देर रात को जाकर कुछ अल्लाह जिक्र कर लो, इबादत कर लो, उसके बाद जनाब फिर शुगल मस्तियां, क्रिकेट खेल रहे हैं और मस्तियां और ये वो टीवी देख रहे हैं, ऐसा नहीं। बल्कि उसका बेहतर तरीका यह है, हजरत उस्मान गनी रज़ी अल्लाह तआला जिनके मुबारक नाम से ये मस्जिद मासूम है, इस मस्जिद का नाम भी मस्जिद उस्मान गनी है रज़ी अल्लाह तआला, फरमाते हैं इशा की नमाज, फजर की नमाज जमात से पढ़ लो, पूरी रात इबादत का सवाब तुम्हें जागने का सवाब मिलेगा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के इरशाद मुबारक हजरत उस्मान गनी फरमाने रज़ियल्लाहु अन्हु, ईशा की नमाज और फज्र की नमाज तुम जमात से पढ़ लो, पूरी रात इबादत का सवाब मिलेगा। सुभान, कितना आसान नुस्खा है। और फिर नवाफिल पढ़ते हैं, कज़ा नमाज हमारे जिम्मे है वो नहीं पढ़ते, तो इसलिए 15 शाबान की जो रात है कोई इसका ये नहीं है कि एहतमाम से जागना, हाँ इबादत करें थोड़ी देर बैठे अल्लाह अल्लाह करें जिक्र कर लें, कोई मस्जिद में चला गया बैठे इसकी तरफ, और कब्रस्तान जाने की तो बिल्कुल इस जमाने में बिल्कुल न जाना चाहिए। ये कब्रस्तान जाने का मकसद क्या है कि आखिरत याद हो, कि हमें ये एहसास लगाओ कि आज ये हमारे भाई कब्र में लेटे हुए हैं क्या फरमाते हैं, हाँ यही है ना कि जाओ सलाम करो अस्सलाम वालेकुम या अहले कुबूर व इन्ना इंशाअल्लाह बिकुम लाहिकून, कैसे तुम पर सलाम हो अहले कुबूर और इंशाअल्लाह हम भी तुम्हारे साथ मिलने वाले हैं, हम भी तुम्हारे पास आने वाले हैं। तो कब्र को जाने का तो मकसद ये है कि आखिरत के शौक पैदा हो, आखिरत की फिक्र पैदा हो। अब आलम यह कि कब्रस्तान तो चढ़ाना और मेला बना हुआ होता है वहां पर, औरतें भी आई हुई है जनाब, अब वहां और गुनाह बदमाशी के काम कि आफत की फिक्र पैदा होने के बजाय और गफलतें बढ़ती हैं। इसलिए कुबूर की ज्यारत करनी चाहिए, कब्रस्तान जाना चाहिए, 15 शाबान के साथ लाजिम नहीं जाता रहे, अपने बाप दादाओं की कब्रों पर, अपनी मां की कब्र पर, अपने असाज़ा मशायख की कुबूर पर जाना चाहिए, इस चीज का एहतमाम होना चाहिए। क्यों? ताकि आखिरत की याद पैदा हो, एक दिन हमें भी जाना है, हम अपने मकान से, अपने कंडीशन से, अपनी बिल्डिंग से, अपनी फैक्ट्री से, अपने ऑफिस से निकलकर एक दिन हमारी भी नमाज पढ़ी जाएगी। अल्लाह ताला हम सब पर अपना फर्ज फरमाए, और 15 शाबान का कोई रोजा रखना चाहे तो उसकी भी इजाजत है, रोजा रखे खुशी की बात है माशाल्लाह, अजर और सवाब की चीज है, लेकिन रोजा रखने वाला उसको हकीकत समझे जो रोजा नहीं रखना, कि रोजा रखने वाला वलीउल्लाह नहीं बन जाएगा ऐसे रोजा रखने से, एक अजर है सवाब मिलेगा, ये नहीं कि अगर किसी ने रोजा नहीं रखा तो उसको हक नहीं समझ आए, तुमने 15 शाबान का रोजा नहीं रखा। इसलिए हर चीज में एतदाल होना चाहिए, करे इबादत भी करे, जितना एहतमाम हो इतनी कोशिश है जाग सकता है जागे, लेकिन ऐसा जागे कि फजर की नमाज जमात से पढ़े, ऐसा मस्जिद में नमाज पढ़े, ऐसा जागे, और साथ में इस चीज का एहतमाम हो कि अगर रोजा रखना चाहिए माशाल्लाह सुभानअल्लाह। अल्लाह ताला हम सबको फहम अता फरमाए, अक्ल अता फरमाए, और अल्लाह ताला अपने काम से हमें सही दीन सीखने की समझने की अल्लाह कोशिश अल्लाह ताला तौफीक अता फरमाए। وآخر دعوانا الحمد لله رب العالمين اللهم صل على سيدنا ومولانا محمد ومولانا محمد وأصحاب البارك وسلم ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب يا مقلب القلوب ثبت قلوبنا على دينك اللهم إنا نسألك العفو والعافية في الدنيا والآخرة يا الله بكرمك سقتنهم سبق معافرنا छोटे बड़े तमाम गुनाहों को माफ करना, ऐ अल्लाह अब शरीयत सुन्नत पर हमारे बुजुर्गों के तरीके के मुताबिक जिंदगी गुजारने की तौफीक अता फरमा, और शरीयत सुन्नत और हमारे बुजुर्गों के तरीके के मुताबिक खिदमत दीन की तौफीक अता फरमा, ऐ अल्लाह हमारे छोटे बड़े तमाम गुनाहों को माफ करना, या अल्लाह सुन्नत पर अमल की तौफीक अता फरमा, या अल्लाह इबादात की सुन्नत मामला माशरत तजारत अखलाकियात तमाम सुन्नतों पर अमल करने की तौफीक अता फरमा, और या अल्लाह हमारी गुनाहों की आदत को अपनी फरमाबरदारी की आदत से तब्दील फरमा, गंदे अखलाक को अच्छे अखलाक से तब्दील फरमा, या अल्लाह हम सब पर अपना फजल फरमा, हमारे दिलों में अपनी मोहब्बत अता पैदा फरमा दीजिए, और या अल्लाह ताला जाहिरी और बातनी तौर पर या अल्लाह 100% शरीयत पर अमल करने की तौफीक अता फरमा, हमारे कामों को आसान फरमा, हमारी जरूरियात को पूरा फरमा, तकवा वाली जिंदगी अता फरमा, हम सबको रिज़्क़े हलाल आफियत फरावानी और आसानी के साथ अता फरमा, या अल्लाह हम सबको हमारे मरीजों को शिफा अता फरमा, या अल्लाह मेरी वालदा साहिबा की उम्र में बरकत अता फरमा, खूब उनको सेहत और आफियत अता फरमा, या अल्लाह ताला अमराज की सही तशखीस भी अता फरमा, और जो दवाइयां जो माल या हजरात दे रहे हैं या अल्लाह उन दवाइयों को मुअस्सर फरमा, शिफा के लिए मुअस्सर फरमा, और या अल्लाह जुमला मरीजों को शिफा अता फरमा दीजिए, और या अल्लाह अपने करम कर से सफे में अहले हाजत की हाजत रवाई फरमा दीजिए, अहले मरज को अहले शिफा बना, अहले मकरूज के कर्जों को अदा फरमा, अहले मुसीबत को अहले आफियत बना दीजिए, और या अल्लाह अपने करम के सफे में हर रमजान शरीफ का महीने की जो आमद है या अल्लाह इसको खैर बरकतों का जरिया बना दीजिए, और या अल्लाह ताला हम साथ से दरख्वास्त करते हैं कि मौसम को भी मौतदिल फरमा दीजिए, और या अल्लाह ताला इसमें हमारे लिए रोजे की इबादत और तरावी की इबादत کہ ہم 20 ہزار تراویح مسلمان پڑھ سکیں، اس عبادت کو ہمارے لیے آسان فرما دیجیے، اور یا اللہ اپنے کرم کے صدقے میں 100% شریعت و سنت پر عمل کی توفیق عطا فرما، اور یا اللہ ہمارے جن کے مسلمان دوستوں بھائیوں میں یا اللہ احباب میں دعاؤں کی فرمائش کی ہے سب کو عافیت راحت نعمتوں سے مالا مال فرما دیجیے، اور سب پر اپنا فضل فرما دیجیے. ربنا تقبل منا انك انت السميع العليم، وصلى الله تعالى على خير خلق محمد وعلي وصحبه اجمعين، برحمتك يا ارحم الراحمين. اذان ہوگی، اذان کے بعد سنت کے لیے وقت ملے.